رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. رسالة ديائي درود السلام في نمبر سي فرمان مصطفى صلى الله تعالى عليه وآله وسلم. اسنے یہ کہا، اللہم صلی علی محمد وانزلہ المقعد المقرب عندك يوم القیامة. اس کے لئے میری شفاعت واجب ہو گئی.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
مختلف شہروں سے یہاں پر اسلامی بھائی اعتکاف کے لیے آئے ہوئے ہیں، وہ نمازیں پوری پڑھیں گے یا قصر ادا کریں گے؟
جو مسافر ہیں وہ اگر مقیم امام کے پیچھے پڑھیں گے، جیسے فیضان مدینہ میں امام مقیم ہے، وہ پوری پڑھیں گے. اگر ان کی جماعت نکل گئی اور ان کی نیت 15 دن سے کم رہنے کی ہے، اعتکاف کر کے بس چلے جانا، تو اب یہ قصر پڑھیں گے. جو 4 رکعتی فرض ہیں ان کی جگہ 2 پڑھیں گے، باقی سنتیں وتر وغیرہ وہ سب پورے ہی پڑھیں گے. مثلا ظہر کی 4 ہے تو 2 پڑھیں گے، عصر اور عشاء کی 4 فرض ہیں ان کی جگہ 2 پڑھیں گے، باقی سب رکعتیں پوری کرنی ہے. یہ اس صورت میں جبکہ ان کو جماعت نہ ملی ہو. اور اگر جماعت مل گئی، مثلا مقیم امام کے ساتھ قاعدہ مل گیا آخری، تب بھی یہ 4 رکعت پوری پڑھیں گے. قصر اسی صورت میں پڑھیں گے جبکہ بالکل بھی ان کو جماعت کا کوئی حصہ نہ ملا ہو. دیکھیے، دوسرے شہر سے آنے کا مطلب، یہاں تو خیر باب المدینہ سے تو دوسرے شہر دور دور ہیں، ورنہ اگر اس کی مقدار ہونی چاہیے 57 میل 3 فرلنگ، تقریباً 92 کلومیٹر یا اس سے زیادہ کا سفر کر کے جو آئے ہیں، نیت ہے کہ یعنی وہاں سے نیت کی تھی کہ 15 دن یا اس سے زیادہ، 15 دن رات یا اس سے زیادہ میں وہاں جا کر رکوں گا جہاں جا رہا ہوں. تو اب مسافر ہیں، اعتکاف تو 10 ہی دن کا ہوتا ہے یا 9 دن کا ہوتا ہے، تو یہ نیت ہو گیا 21 یعنی 20 روز ہے وہ پہنچا ہے، اور عید کے دن پھر گھر کے لیے چل پڑوں گا، تو وہ ظاہر مسافر، اس کو جو میں نے ابھی مسئلہ بتایا اس پر عمل کرنا ہے. جو اس لیے آیا کہ میں 20-25 دن رکوں گا، 15 دن سے زیادہ رکوں گا، تو وہ بھی مسافر نہیں ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
حضور ارشاد فرمائیے، کیا معتکف موبائل فون پر گفتگو کر سکتا ہے؟
موبائل فون پر، دراصل معتکف کو دنیا کی ضروری بات کرنے کی اجازت ہوتی ہے، جبکہ اور کوئی ماننے والے شرعی نہ ہو، چلا کر بات نہ کریں، کسی نمازی یا طالب تلاوت کرنے والے یا ذاکر کو ایذا نہ ہو. جب یہ کہ اس کو گفتگو کرنے کی اجازت ہو گئی، تو ان مانو کر اگر وہ موبائل پر بھی گفتگو کرے گا انہی شرائط کے تحت کہ وہ گفتگو دنیاوی ہے، اس کے لیے ضروری ہے، تو جائز ہو جائے گی. بلا ضرورت کرے گا تو مسجد میں دنیا کی باتیں نیکیوں کو اس طرح کھا جاتی جس سے آگ لکڑی کی، وہ کل میں عرض کر چکا ہوں تفصیل سے. غیر ضروری گفتگو نہ کرے، اور یہ بھی اتنا بھی شعور بھی اپنے اندر ہونا چاہیے کہ ضروری اور غیر ضروری میں تمیز کرے. اب مشورہ دوں آپ کو، مشورہ یہ ہے کہ موبائل یہ نئی ایجاد ہے اور آج کل بہت سستا ہو گیا، اس لیے وہ ہر ایک کی جیب میں نظر آنے لگا ہے. تو اگر مسجد میں آپ یہ ہر جگہ موبائل کرتے رہو گے اور ٹلنگ ٹلنگ گھنٹیاں بجتی رہیں گی، تو نظام درم برم ہوگا. اس لیے میرا مدنی مشورہ یہی ہے کہ 10 دن تک آپ کا موبائل بند ہو جائے، वरना ज़ाहिर है कि आपकी घंटियां बजते रहेंगी, आप बातें करते रहोगे, बयान में भी फोन अटेंड करते रहेंगे, दौरान मदनी मुजाकरा भी आपको टेलीफोन आते रहेंगे, ये इसके साइड इफेक्ट ऐसे खतरनाक है निजाम धर्म में बन जाएगा। जवाब की सूरत जो अर्ज की, इसका मतलब ये नहीं कि आपने मोबाइल पर रबते करने और गुफ्तगू करनी करनी, तो नियत भी कर लीजिए कि मस्जिद में आप इंशाअल्लाह मोबाइल के इस्तेमाल से बचेंगे इंशाअल्लाह। जज़ाकुमुल्लाह खैरा। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الغبيب صلى الله تعالى على محمد।
हुजूर इरशाद फरमाइए, क्या सिगरेट पीने से एतिकाफ टूट जाता है?
सिगरेट पीने से एतिकाफ नहीं टूटता, मगर सिगरेट पीने से मुंह में बदबू हो जाती है, और ऐसी वैसी बदबू ये आपको पता नहीं चलेगा, सिगरेट नोश को पता नहीं चलेगा, जो बेचारे बराबर आपके खड़े होंगे उनको सही का पता चलेगा। सिगरेट से मुंह में बदबू होती है या नहीं होती है, आप मेरी रहनुमाई फरमा दीजिए। क्या सिगरेट से मुंह में बदबू हो जाती है? हो जाती है। अब मसला बताऊं, सरकार आला हज़रत रज़ियल्लाहु तआला अन्हु का फतवा है कि सिगरेट या तंबाकू वगैरह से मुंह में बदबू हो जाए किसी वजह से भी। मैं सिगरेट का तो खास नाम लिखा है कि मुंह में बदबू होने की सूरत में मस्जिद में आना हराम, और मोतकिब को रहना ही मस्जिद में। इसके बाद अब मस्जिद में आने की इसमें इजाजत नहीं, इसे गड़बड़ तो कर दी, अपने मुंह को इस काबिल नहीं रखा कि अब ये मस्जिद में दाखिल हो सके, इसके लिए शरण दाखिला ममनू है सिगरेट नोश के लिए, जब तक मुंह में इसके बदबू है। अब ये वुजू खाने पर आए तो खूब इसको कुलियां करनी है, खूब मिसवाक करनी है, तीन बार से गुजारा नहीं है, तीन बार तो अकल है, यानी कम से कम तीन बार होता है मिसवाक करना, जो सुन्नत है ना कि कम से कम तीन बार करना सुन्नत है। अगर बदबू है मुंह में तो दस बार करे, बारह बार करे, एक सौ बारह बार करना पड़े उसको करना है। खूब मिसवाक करे, खूब कुलियां मुंह में पानी को जुम्बिशें देकर, जुम्बिश देना मुंह में पानी को, ये करना है। और फिर अपना टेस्ट भी करना, अपनी हथेली पर, हथेली को मुंह के करीब ले जाकर सांस लेकर गले से, नाक से नहीं बल्कि गले से सांस निकालकर हथेली पर मारे, हथेली मुंह के बिल्कुल करीब हो, और फौरन सूंघे। अब अगर सिगरेट की बदबू है तो फिर वो मुंह को साफ करे, खूब गरगर करता रहे यहां तक कि फिर सूंघे। तो फिर जब मुंह से बदबू चली जाए तो अब मस्जिद में दाखिले का पास मिलेगा, शरवी पास जो नजर नहीं आएगा, मगर वो समझो पास मिल गया, अब दाखिल हो सकता है। अब इतनी तश्वीश कि मस्जिद का दाखिला सिगरेट नोश पर बंद है तो ऐसी सिगरेट अपने को चाहिए नहीं, लगे हाथों जो पीते हो नियत करना लगे ऐसी सिगरेट मुझे नहीं चाहिए, मैं इसका बायकॉट करूंगा, जो मेरे लिए मस्जिद में दाखिले के लिए दुश्मनी खड़ी कर रही है। नमाज के लिए मस्जिद में नहीं आ सकता जब तक मुंह साफ नहीं करता। तो जो जो सिगरेट पीते हैं वो इतिकाफ में तो, अगर जैसे मैंने कहा मरने का खतरा नहीं है, बेहोश हो जाने का खतरा नहीं है, अकल चली जाने का खतरा नहीं है, या कोई शदीद तकलीफ का खतरा नहीं है, वो मेहरबानी करके इन 10 दिनों में तो सिगरेट ना पिए। और इसके अलावा भी आदत निकाल दें, वरना ये बार बार आप मुंह साफ करोगे इसका इम्कान कम है, अपनी सुस्ती करते मस्जिद ना होगे और गुनाहगार होंगे उल्टे। खाली सिगरेट ही पर नहीं, कोई भी बदबूदार चीज खाई, प्याज खाली कच्ची, कच्चा लहसुन खा लिया है तो जायज, मगर आप मुंह साफ किए बगैर मस्जिद में नहीं आ सकते। वही तरीका के खूब कुल्लियां और गरगरे और अच्छी तरह मुंह को साफ करे, इलायची खा ले, गालिबन टूथ पेस्ट करने से भी मुंह की बदबू में कमी आती होगी, मगर गले की बदबू जो है ना इसमें टूथपेस्ट नहीं जाएगा, इसमें इलायची चबाएंगे तो उसके अज्जा तो पहुंचेंगे। तो जो भी तरकीब हो उस तरकीब से किसी भी जायज तरीके से आप मुंह की बदबू गले की बदबू जाहिल करें, क्योंकि इससे लोगों को भी ईजा होती है और फरिश्तों को भी ईजा होती है मुंह की बदबू से। क्या यह तय हुआ कि जो सिगरेट पीते हैं वो इंशाअल्लाह आदत निकालने की आज से भरपूर सहाय करेंगे? अभी बेचारे एक इस्लामी भाई दो बार मेरे पास आ चुके हैं, मुंह का उनको कैंसर हो गया है, तो बता रहे थे कि मैं बस पान ज्यादा खाता था। कितने खाते थे? 20-25 खाता था और सिगरेटें ज्यादा पीता था। फिर कितनी पीते थे? एक डब्बी सिगरेट की पी जाता था। वो मैं कैंसर हो गया है। मैंने कहा अब तो छोड़ दी होगी आपने, तो बेचारा वो कान पकड़ रहा था, अब तो कान पकड़ेगा ही, तो आप अभी से कान पहले से कान पकड़ लो ना एडवांस में जो सिगरेट पीते हो, या फिर वो कैंसर कान पकड़ा है तो ये बड़ा मुश्किल हो जाएगा, अल्लाह ना करे कि कैंसर कान पकड़ा है। तो मेहरबानी करके पान और सिगरेट दोनों की छुट्टी करा दो। पान के अज्जा भी मुंह में मुंह का सत्या नाश कर देते, इसका भी उसी फतवे में आला हज़रत रज़ी अल्लाह तआला ने वो मुंह साफ करने के लिए बहुत ताकीद फरमाई है, कोई के खूब मिसवाकें बार बार करे, खूब कुल्लियां करे, खूब कुल्लियां करे और पानी से मुंह में पानी को जुम्बिशें दे ताकि दांतों की खिड़कियों कोने खांचों में जो पान के अज्जा है वो छूट जाए, बिल्कुल मुंह को साफ करे। पान है, गुटखा है, मैनपुरी, ये छालिये, तरह तरह की खुशबूदार सुपारियां, गले के दुश्मन, ये सबको आपको सब छोड़ना पड़ेगा। इनके फवाइद क्या है? मसाइल ही मसाइल है। तो ये सब चीजें आप मेहरबानी करके तर्क कर दें। आप दुरूद शरीफ भी नहीं पढ़ सकेंगे जब पान खाएंगे, मुंह में पान होगा या मुंह वाला पान वाला मुंह होगा। देखिए सिगरेट पीना या तंबाकू इस्तेमाल करना, हुक्का पीना, ये नाजायज नहीं है। हम कभी मेरे हवाले साहब कह दो कि ये मैंने इसको हराम नहीं बोला, मैंने ये बोला कि मुंह में बदबू होते हुए मस्जिद में आना हराम है। सिगरेट का पीना हराम नहीं है, इसके नुकसान बहुत हैं, इसको पिया ना जाए। मस्जिद में आना बदबू होते हुए हराम। इसी तरह किसी के मछली का काम करता है, कपड़ों में बदबू मछली की आ रही है, या गोश्त का काम करता है, गोश्त की बदबू आ रही है, किसी तरह की भी बदबू कपड़े में या बदन में, तो उसको भी मस्जिद में आना हराम है बदबू जाहिल किए बगैर। इसी तरह कोई पसीने का मरीज है, खूब पसीने, गर्मियां हैं और दे पसीने उसके टपक रहे हैं, बह रहे हैं, बराबर वाले बेचारे घिन खा रहे हैं, तो ऐसी सूरत में उसको भी चाहिए कि गुसूल करे, कपड़े बदली करे, ना जो जिस तरह भी वो बदबू पसीने की जाहिल हो जाए, इस तरह मस्जिद में है। और वो मुंह की बदबू दूर करने के लिए वो दुरूद शरीफ भी पढ़ सकते हैं, खुशबू वाला दुरूद शरीफ। हर दुरूद शरीफ खुशबू वाला है, लेकिन ये दुरूद शरीफ बिलखुसूस बदबू को जाहिल करने वाला है, मुंह की बदबू को। اللهم صل على النبي الطاهر, ये सांस पहले ले लें अच्छी तरह, फिर इसको एक सांस में 11 बार पढ़ें, तो इंशाअल्लाह मुंह की बदबू जाहिल होगी, जबकि आप मखारिज के साथ उसके हुरूफ अदा करेंगे, सही पढ़ेंगे तो इंशाअल्लाह इसकी बरकत देखेंगे इंशाअल्लाह। पेट का कुफले मदीना में ये दुरूद पाक लिखा हुआ है। अल्लाह तआला अअलम व रसूलहू अअलम अज़्ज़ व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद
मदीना। पापा जान ये इरशाद फरमाइए, क्या मोतकतीन बिला इजाजत एक दूसरे की चप्पलें इस्तेमाल कर सकते हैं?
बिला इजाजत शरई किसी मुसलमान की कोई चीज इस्तेमाल करना हराम और जहन्नम में ले जाने वाला काम है, बिला इजाजत शरई। तो ये चप्पलें जो रखी हुई हैं तो ये किसी ना किसी की होंगी, इसको इस्तेमाल ना करें, किसी की इजाजत भी ना लें। आप खादिम मस्जिद का खादिम हो उसको पूछेंगे तो वो तो बेचारा झाड़ू रगड़ रहा है, इसलिए मसला तो सुना नहीं अभी, गालिबन वहां हो सकता है कह दे आपको बेचारा गुनाह में शामिल हो जाए। तो इसलिए जो चप्पल का मालिक है उससे भी मैं अर्ज करूंगा कि इजाजत ना लें, ये भी एक सवाल है। हाँ, आपस में बेतकल्लुफी है दो दोस्तों की, तो वो बगैर पूछे भी इस्तेमाल कर सकते हैं एक दूसरे की चप्पल, जबकि अपने एक दूसरे की चीजें इस्तेमाल करने का आपस में उर्फ है कि वो भी करता आपकी चीजें, आप भी इस्तेमाल करते, तो ये एक दूसरी बात है। लेकिन जनरली जो लोगों की चप्पलें पड़ी हैं उसको आप नहीं इस्तेमाल कर सकते, करेंगे तो गुनाहगार होंगे। आप बोलो मैं थोड़ी देर के लिए इस्तिंजा खाने में जा रहा हूं और पहन लूं, तब भी इजाजत नहीं। वल्लाहु तआला अअलम व रसूलुहु अअलम عز وجل وصلى الله تعالى عليه وآله وسلم صلوا على الحبيب صلى الله تعالى على محمد।
سبز پردے لگانا کیسا؟
دعوت اسلامی والوں کو سبز رنگ سے کچھ زیادہ ہی پیار ہے، انہوں نے سبز لٹکا دیے، یہ ان کی مرضی ہے، ان پر بھی کوئی پابندی نہیں ہے، شرن کوئی ممانعت نہیں ہے، گنبد خضرا سے پیار کی علامت ہے۔ سبز گنبد سے ہمیں تو پیار ہے، سبز گنبد سے ہمیں تو پیار ہے، سبز گنبد سے ہمیں تو پیار ہے، انشاءاللہ اپنا اعلم ورسوله اعلم عز وجل صلى الله تعالى عليه واله وسلم صلوا على الحبيب صلى الله تعالى على محمد۔
مدینہ، یہاں معتکفین مسجد میں افطاری اور سحری کرتے ہیں، براہ کرم افطاری اور سحری کی احتیاطیں بھی ارشاد فرما دیں۔
اول تو اتنی دیر تک نہ کھائے کہ اس میں جماعت چلی جائے افطاری میں، اور ایسی چیز نہ کھائے جس سے منہ میں بدبو ہو جائے۔ بات چیزیں ہوتی ہیں، مثلا باہر کے جو چھولے ملتے ہیں شاید اس میں کوئی وعید نہیں ہے کہ پیاز کے ہلوٹے ٹکڑے ہوں کچی پیاز کے، اور یہ اپنی انتظامیہ تو نہیں کھلائے گی آپ کو، لیکن باہر والوں پر تو کوئی روک ہی نہیں، وہ تو آ کر ٹھک کر کے ڈال دیں گے اور آپ چٹ پٹے کھا جائیں گے، اور ہوگی کچی پیاز، منہ میں ہو گئی بدبو، مسجد میں داخلہ ہو گیا بند، حرام، منہ میں بدبو۔ اب یہ اس امت کو کون سمجھائے کیسے ان کی اسلام تربیت کیسے، یہ سننے کے لیے تو نہیں آتے نا، ایسی باتیں فرصت ہی نہیں ہوتی، کی سیٹیں بھی ہیں اس کو بھی نہیں سنتے، کی سیٹوں میں بھی یہ باتیں ہوتی ہیں، کتابوں میں بھی ہیں، پڑھنے کی بھی کوئی توفیق نہیں، اور آپ بولو حرام تو وہ آپ کا غریباً پکڑ لیں گے کہ ہیں کچی پیاز ہم نے کھائی منہ میں بدبو ہو گئی تو حرام، کیا یہ شراب ہے، شراب پیتے ہیں کہ ہم کو حرام بول دیا، تو یہ آپ پھنس جاؤ گے۔ میرا حسن ظن ہے کہ آپ مجھ سے محبت کرتے ہیں تو میری بات آپ کی جلدی سمجھ میں آ جائے گی، باہر والوں کی سمجھ میں میری بات بھی نہیں آئے گی۔ ایک بار وہ میں مسواک خرید رہا تھا، تو مسواک ایک بالش سے بڑی تھی، تو میں نے جو خرید رہا تھا تو دوسرا بھی ایک گھاس، اس کو مشورہ دیا کہ اب اس کے دو ٹکڑے کروا لوں، یہ ایک بالش سے بڑی ہے تو ایک بالش سے جو حصہ زائد ہوتا ہے اس کو شیطان بیٹھ جاتا ہے، اس کو غصہ کیا چل رہا شیطان بیٹھتا ہے، میں بھی ڈر آ گیا، تو میں نے بھی بول دیا میں نے حدیث شریف میں، تو جب حدیث شریف کا سنا تو وہ ذرا نرم پڑا، کیونکہ عقل میں نہیں آ رہا شیطان کیسے بیٹھے گا، حالانکہ حدیثوں میں یہ بھی ہے کہ شیطان خون کی رگوں میں خون کے ساتھ تیر رہا ہے، تب آپ کو بولوں گا تیر رہا ہے تو آپ کی سمجھ میں آ جائے گا، اس کو بولوں تو بولوں تو پھر لڑائی کرے گا کہ یار چبھن تو ہوتی نہیں ہے تو خون میں تیرے گا کیسے، تو اب یہ کیسے عقل مندوں کو تو اپنے سمجھا نہیں سکتے نا، یہ تو سب کو پتا کہ شیطان وسوسے ڈالتا ہے، گمراہ کرتا ہے لوگوں کو، نظر آتا ہی نہیں، تو اس لیے میں نے عرض کیا کہ میں نے آپ کو سمجھایا، اب آپ بے آئے نہیں یہی الفاظ دوسروں کو ہو گے کہ حرام ہے سگریٹ پی کر مسجد میں جانا، تو عین ممکن ہے کہ اس کی سمجھ میں نہ آئے وہ ہمارا مخالف ہو جائے، تو اس لیے ڈر ڈر کے اور احتیاط سے سمجھانا یا اس طرح کی کیسیٹیں اس کو سنانی ہے۔ تو بہرحال ایسی کوئی چیز نہ کھائے جس سے منہ میں بدبو ہو جائے. مگر میں سمجھتا ہوں کہ آسانی اسی میں کہ نفس کو مارے اور صرف پانی پر اگر گزارا ممکن ہے تو کر لیا کرے, یا کم سے کم ایسی چیز کھائے کہ جس سے کم جو ہے وہ آلود ہو. جسے پھل اگر کھائے گا تو غالباً منہ فوراً صاف ہو جائے گا کلیوں سے, اور اگر پکوڑے کھائے گا تو جلدی صاف نہیں ہوگا. الحمدللہ یہاں پکوڑے سموسے رول تو ہماری مجلس بہت اچھی ہے کہ وہ آپ کو تڑپاتی ہے کھلاتی نہیں ہے, بہت اچھی. وہ ان کی وجوہات, ایک تو یہ کہ منہ آپ کا خراب, اب منہ خراب ہونے کی طرف توجہ نہ تھی تو اب چلی گئی. یہ بھی نیت کر لیں مجلس کہ ہم اپنے معتکفین اور روزہ داروں کا منہ بچاتے ہیں تاکہ یہ نماز میں ان کے لیے کوئی مشکل نہ کھڑی ہو, مسجد میں داخلے میں کوئی ممانعت روک نہ کھڑی ہو. پلس یہ بھی اس مجلس کی نیتیں ہیں غالباً کہ سموسے اور پکوڑے کھانے سے منہ کا تو بھلا ہو جاتا ہے, وقتی طور پر ٹیسٹ تو آ ہی جاتا ہے, نفس بھی وقتی طور پر خوش ہوتا ہے, مگر پیٹ احتجاج کرتا ہے. زیادہ کھاؤ تو سراپا احتجاج بن جاتا ہے. پہلے خوب پکوڑے اور رولیاں کھائے جاتے تھے, پھر آہستہ آہستہ ہماری مجلس کی توجہ دلائی گئی اس کی طرف کہ یار یہ سموسے اور پکوڑے ان بیچاروں کو مت کھلاؤ, یہ پھر ٹوٹ پڑتے ہیں اس پر, اور جتنے آئے وہ ٹھونس لیتے ہیں, پھر پڑتے ہیں بیمار, پھر جو بخار چڑھتے ہیں اور موشن لگتے ہیں تو کسی قبض ہو جاتا ہے, اور پیٹ میں درد سے بعض بیچارے تڑپ رہے ہوتے ہیں, کیونکہ پیسے دے کر تو پکوڑے کھائیں گے تو ڈر ڈر کے کھائیں گے. مالے مفت دلے بیر ہیں, مسجد میں تھا لایا اور اپنے پیسہ تو لگا نہیں, تو وہ جو ٹوٹ پڑتے ہیں اس پر کے بس. اس لیے پکوڑے اور یہ سموسے اور رول, یہ ڈیپ فرائی اس کو یہ آپ لوگوں کی اصطلاح میں بولتے ہیں, ہم لوگ تلی ہوئی چیزیں بولتے ہیں, تلن بولتے ہیں تلن, تو یہ چیزیں جو ہے اس کی الحمدللہ کوشش کی گئی ہے کہ آپ کے تھال میں نہ آئے. اگر آپ نظر بھی آئے تو یہ باہر والے لوگ آئیں گے وہ ڈال دیں گے تو وہ نظر آئیں گے, ورنہ اپنی انتظامیہ اس کو نہیں لاتی. تو پچھلے سال انتظامیہ نے بند کیا یہ, تو میں نے اس کا نمایاں فرق یہ دیکھا کہ گزشتہ سالوں کے مقابلے میں پچھلے سال بیماروں کی تعداد کم تھی, نوٹ کیا ہوگا, بیمار کم ہوئے. تو یہ جو لگا کر رکھا نا ڈاکٹروں نے کیمپ, اس کو سنا کر دیا, فیل کر دیا بالکل, ان کے پاس جانا ہی نہیں اپنے کو, ایسی چیزیں کھانا ہی نہیں کہ بیمار پڑے ہیں اور ان کی محتاجی ہو اپنے کو, یہ بھی نمبر بڑھائیں کہ ہم جا کر ادھر کیمپ لگاتے ہیں فیضان مدینہ, نہیں چاہیے اپنے کو کیمپ, اپنے کو بیماری نہیں ہونا, نہیں یہ چاہیے اپنے کو, ان کا کیمپ نہیں چاہیے. یہ بھی چپ چاپ اگر احتکاب بھلے کرے فراقوں پر, لیکن ان کی دوائیں اپنے کو نہیں چاہیے, ٹھیک ہے نا, میڈیکل کیمپ نہیں چاہیے, ان کی دوائیں نہیں چاہیے. یہ اسی صورت میں ہوگا کہ جبکہ آپ میرے ساتھ تعاون کریں گے, آپ تعاون نہیں کریں گے تو ہو سکتا ہے کہ دو کیمپ لگانے پڑ جائیں, مزید ڈاکٹروں کی کمک منگوانی پڑے امداد پر. تو اس میں یہ صورت یہی ہے کہ یہ تنی ہوئی چیزیں وغیرہ باہر سے آئیں تو بھی حسرت سے دیکھ لیں, یا ڈر ڈر کے ایک آدھ پکوڑا لڑکا دیں, زیادہ نہ لیں, ورنہ یہ گیس کی گولیاں ہیں, یہ اندر جا کر گیس بنتی ہے اور پھر جو تنگ کرتی ہے وہ بہت لوگوں کو تجربہ ہوگا. یہاں آپ کو مومنٹ بھی نہیں ملتے نا, باہر تو ہوں گے تو چلیں گے تو تھوڑا بھاگ دوڑ کریں گے, تو اوپر نیچے سیڑھیاں اتریں گے تو کچھ نہ کچھ ہاضمے کے اسباب بڑھیں گے. یہاں تو کھایا اور بیٹھ گئے, وہ یہ اندر جو بھی گیا وہ جم گیا تو گیس بھی کرے گا, لاک بھی کرے گا, اندر سے ایئر لاک کرے گا, آپ کو بتائے گا. پھلوں سے بھی گیس ہوتا ہے, گیس تقریباً ہر چیز سے ہوتا ہے آج کل, وہ آرٹیفیشل کھاد کا یہ تحفہ ہے گیس, بلکہ ایک ڈاکٹر کے بقول تو کینسر بھی آرٹیفیشل کھاد یا نقلی کھاد کا تحفہ ہے, واللہ اعلم. تو یہ احتیاطیں آپ فرمائیں. پھر یہ کہ ہرس کم رکھیں, جب ہرس کم ہوگی تو چھلکے برابر آپ صاف کر کے کھائیں گے, ہرس زیادہ ہوگی تو چک ماریں گے رکھیں گے, چک ماریں گے رکھیں گے, آدھو ہاتھ پھینکیں گے, اس کا حساب قیامت کے دن دینا پڑے گا اگر آپ نے کھانے کی چیز کو ضائع کیا, اسراف کیا. اس کے ذرات نہ گرنے دیں فرش پر, فرش پر تو کھانا نہیں ہے, بچھی ہوئی چٹائی یا جو کچھ آپ کے لیے دری بچھائی جاتی ہے اس پر کھانا ہے, لیکن اس پر بھی ذرات نہ گریں, گر جائے ذرات تو اٹھا لیا گیا, اور روٹی بھی توڑے تو تھال کے اوپر سے بیچوں بیچ ہاتھ کو اوپر تھال کے بیچوں بیچ معلق کر کے روٹی توڑیں تاکہ روٹی کے اجزاء جو ہیں وہ تھال ہی میں گریں ورنہ وہ دسترخوان پر گریں گے. اور بغیر کچھ بچھائے مسجد میں تھال نہ رکھا کریں. گھروں میں بھی آپ بغیر بچھائی نہیں کھاتے ہوں گے, دسترخوان بچھاتے ہوں گے. تو گھر کے فرش کا اتنا خیال کرتے ہیں تو میرے رب کے گھر کا بھی اس سے زیادہ خیال ہونا ہی چاہیے. اس کو کیوں آلود کریں آپ؟ کم کھانے کی کوئی ترکیب ہو جائے نا سحری افطاری میں, کیونکہ ہم لوگ یوں سمجھتے ہیں کہ اب دو وقت کھاتے ہیں. معاف کیجیے, دو وقت نہیں کھاتے ہم. جو یہ مغرب کے ٹائم پر پھل فروٹ وغیرہ کھاتے ہیں نا, اور جی بھر کے ہی کھاتے ہیں تقریبا. تو جو جی بھر کے کھا لیتے ہیں کسی حد تک پیٹ میں وزن ہو جاتا ہے, تو یہ ایک وقت کا کھانا ہو گیا. بریانی کھانے کو کھانا نہیں کہتے, یہ بھی کھانا ہے. عرف میں اگر یہ بریانی کھانے کو قورما روٹی کھانے کو کھانا ہم کہتے ہیں, لیکن وہ بھی کھانا ہے. تو یہ مغرب سے پہلے پہلے جو ٹھکا ٹھک اپنا بغیر چبائے نکلا, یہ بھی ایک وقت کا کھانا ہے. اور اب دوسرے وقت کا کھانا بھی آپ کو عشاء سے پہلے مل ہی جاتا ہے, یہ دوسرے وقت کا ہوا. اب اللہ بہتر جانے تیسرے وقت میں ریفریشمنٹ بھی کرتے ہوں گے والد صاحب بھائی, کچھ نہ کچھ کھچڑے اور شامی کباب آتے ہوں گے, دوست ان کے لاتے ہوں گے. تو یہ تیسرے وقت کا ہو گیا. پھر چوتھے وقت کا سحری میں بھی کھانی ہے سحری. کیونکہ چار یا بعضوں کا پانچ وقت بھی ہو جاتا ہو تو تعجب نہیں ہے. تو پھر اب پیٹ تو ویٹ کرائے گا, آپ کو آزمائش پہ ڈالے گا. ڈاکٹروں کا کیپ اپنے رہنے دیتے, کیونکہ یہاں ایسے عناصر ضرور ہوں گے کہ جو چار چار بار بھی کھاتے ہوں گے. اور پھر وہ ستائیسویں شب بیچاروں کی بیماریوں میں گزرتی ہے بعضوں کی. آخری دن ابھی نہیں بیمار ہوں گے, ایک دو دن تو خوب ڈٹ کے کھائیں گے, یہ سمجھیے اپنے کو جان بن رہی کچھ نہیں ہوتا. لیکن چون چون پھر یہ دن بڑھتے جاتے ہیں نا تو دھڑا دھڑ رپورٹیں آنی شروع ہوتی ہے کہ فلاں اعتکاف کے حلقے کا وہ سخت بیمار ہو گیا ہے, تو فلاں بیچارہ پیٹ کے درد کی وجہ سے تڑپ رہا ہے. اب تو اس طرح کسی کو سموسا چپک جاتا ہے, کسی کو رول آنت میں جام ہو جاتا ہے, کسی کو پکوڑا جو ہے وہ لاک لگا دیتا ہے. یہ بیماریاں القبض ام الامراض, قبض جو ہے یہ بیماریوں کی ماں. بخار بھی چڑھ جاتا ہے, نزلہ کھانسی یہ بھی زیادہ کھانے سے ہوتا ہے. اپنے تو تجربات جو تھوڑے بہت ہیں وہ میں نے پیٹ کا کفل مدینہ میں لکھ دیا ہے. ایک ڈاکٹر صاحب میرے پاس تشریف لائے تھے, ان کو میں نے تحفے میں دی تھی. پھر کچھ دن کے بعد ملاقات, میں نے کیا کیا بھائی اس کو پڑھا کہ نہیں, بولا آج بھی ابھی میں پڑھ رہا تھا اور میں نے پڑھ رہا ہوں اس کو, اور آپ نے تو ڈاکٹروں کو بھی سمجھا دیا اس نے. الحمدللہ پیٹ کا کفل مدینہ پڑھ کر اس پر عمل کر لینا, اور سب مسلمان عمل کر لیں تو شاید ڈاکٹر دھرنا مار کے فیضان مدینہ آباد بیٹھ دیں, بیٹھ جائیں گے ہماری کلینک ہے تم لوگوں نے سنی کر دی. میں صحیح عرض کر رہا ہوں, آپ اس کو پڑھیں, 80% امراض تو انشاءاللہ دم توڑ جائیں گے. 80% انشاءاللہ آپ پڑھیں اس میں کیا لکھا ہے. اور سرکار صلی اللہ تعالی علیہ وسلم کے ذکر خیر سے کس طرح یہ کتاب جو مزین ہے, اس میں بظاہر پیٹ کا کفل مدینہ نام سن کر آدمی جھٹکا کھائے گا, اس میں کیا ہوگا. لیکن آپ پڑھیں تو اس میں بلا مبالغہ دسیوں مضامین پر گفتگو ہے. انتہائی دلچسپ کتاب ہے. آخر کسی نے 3 گھنٹے میں پڑھی, کسی نے 9 گھنٹے میں پڑھی, کسی نے 7.5 گھنٹے میں پڑھی, تو کوئی دلچسپی بھی تو ہوگی نا اس میں, کہ اس کو چھوڑنے کو دل نہیں کرتا ہوگا. تو پڑھ ڈالی ہو, کسی نے 12 مرتبہ پڑھا, کسی نے 8 مرتبہ پڑھا, تو ضرور ان کو کچھ دودھ پاتا ہوگا. آپ پڑھیے, کل بھی میں نے ترغیب دلائی تھی, آپ پڑھیں گے تو مجھے ولہ کوئی مالی کمیشن نہیں ملے گا, میں تو دین کی خدمت کر رہا ہوں اور یہ کار ثواب سمجھ کر میں یہ کر رہا ہوں. اللہ قبول فرما لے. تو مہربانی کر کے اس کتاب کو پڑھیں, شیطان نہیں پڑھنے دے گا, نہ نہ وہ سستی دلائے گا. آپ زبردستی پڑھیں, آپ دیکھیں اس میں کیا, پڑھنا نہیں آتا سنے کی چیزیں, اس میں ہے کیا ہے جو یہ اتنا بار بار زور دے رہا ہے. پڑھ کر انشاءاللہ آپ خود اس کو داد دیں گے کہ واقعی یہ کہتا تھا, اس سے زیادہ ہی الحمدللہ اس میں دلچسپی ہے. وہ معلومات کا ایک مدنی خزانہ الحمدللہ. انشاءاللہ آپ پڑھیں گے اس کو بار بار, واقعی پڑھنا چاہیے تاکہ یاد رہ جائے. اور مقابلہ شیطان سے سخت ہے, کیوں نفس کا مقابلہ آسان نہیں ہے نا. تو کم وقت ایسا شریر ہے کہ نیکی کروا کر بھی پھنسا دیتا آدمی. بعض اوقات کہ وہ نیکی کروا رہا ہے اس لیے کروا رہا ہے کہ یہ بڑی نیکی نہ کر پائے, یہ چھوٹی نیکی میں مشغول رہے, کم ثواب میں گزارا ہو جائے, کیونکہ یہ مانتا نہیں. تو بہت چالاک, بہت ہی چالاک. بعضوں کا کئی نیکیاں ایسی ہوتی ہیں کہ وہ نیکیاں کروا کے شیطان جو ہے یا نفس جو ہے وہ گناہوں میں مبتلا کر دیتا ہے. بندہ سمجھتا ہے کہ میں نیکی کر رہا ہوں. جیسے میں نے اسپیکر کا اور آپ کو کل بتایا تھا کہ اب اپنے گھر پہ نعتوں کا اسپیکر لگا لو زور دار فل ساؤنڈ میں, شیطان یہ بس پتا چلے گا کہ تو سرکار کی سنا خانی ہے, لگا اسپیکر, لوگ گانے لگا دے تو اسپیکر لگا. اب برابر والے گھر میں کسی کا سر درد کر رہا ہے اور وہ آپ کی آواز سے درد سر اس کو ہو رہا ہے اور وہ احتجاج کرتا ہے, تو آپ بولتے ہو کہ لوگ اتنے گانے بجاتے ہیں ان کو تو پہلے منع کرو پھر مجھے بولو. وہ بےچارا چپکا سا ہو گیا. آپ کا جو گناہوں کا میٹر ہی چلتا رہے گا جب تک ناچنی بجتی رہے گی. اب گانے والوں سے کوئی مقابلہ تھوڑی ہے, گانے والے بھی اگر زور سے بجائیں گے تو لوگ ان سے بھی تو ناراض ہوتے ہیں, ان سے کوئی تھوڑی ہوتی, تکلیف ان سے بھی ہوتی ہے. لیکن وہ تو ہے ہی مطلب گناہ میں مبتلا, تم تو ثواب سمجھ کر کر رہے ہو, تمہاری ہلاکت بھی کم تو نہیں ہے اس میں. تو اس طرح بہت ساری نیکیوں پر اگر غور کرے تو بعض اوقات نیکیاں کروا کر بھی نفس جو ہے وہ گناہوں میں پھنسا دیتا ہے اور آدمی کو کانوں کان سمجھ نہیں آتا. ایک تہائی کھانے کا ذہن بنائے, یہ بھی سنت ہے کہ جب تک بھوک نہ لگے اس وقت تک کھایا نہ جائے, اور بھوک باقی ہو اس سے پہلے ہاتھ روک لینا چاہیے. بزرگوں کا طریقہ یہ اقوال ملتے ہیں کہ بھوک باقی ہے ہاتھ روک لو, پھر انشاءاللہ آپ کو طبیبوں کا محتاج نہیں بننا پڑے گا. تو پیٹ کا کتلے مدینہ یہاں آپ بہتر طریقے پہ لگا سکتے ہیں. بعد میں پتہ نہیں وہاں تو یہاں سے جیسے ہی آپ کی گاڑی چھوٹے گی تو شیر قورما اور سوئیاں انتظار کر رہی ہوں گی آپ کا. یہاں پیٹ کا کتلے مدینہ لگانے کی پریکٹس کریں. جو کی روٹی تو یہاں شاید آپ کو میسر آئے گی نہیں, ظاہر اتنے سارا میسر ہو تو یہ بھی کھائی جائے, جو کی روٹی کھجور سے گزارا جو کر سکتا ہے بڑا نصیب والا ہے. جو کی روٹی اور کھجور, سبحان طاقت کی طاقت اور نفس کی کاٹ کی کاٹ. اور جب لذیذ چیز نہیں ہوگی تو پیٹ بھر کے کھائی بھی نہیں جائے گی. یا یہی مروجہ کھانا جو ہے یہی کھائے لیکن کم کھائے, مگر ہرس نہیں جاتی. معیار بنائے گئے آخر کتنا تھا, کون سا ٹکڑا لینا چاہیے, روٹی کا کتنا ٹکڑا ہو, ہرس نہیں چھوڑ. کیا کریں, کس کس کو سمجھائیں کیسے. انشاءاللہ یہ کتاب پڑھیں گے نا, امید ہے ہرس پر بھی کنٹرول ہوگا. اس میں ایسی روایت ہے کہ ایک دم آپ کو جھٹکے لگیں گے تو چابک پڑیں گے, پیٹ باہر نکلا ہوا اس کا اندر ہو جائے گا انشاءاللہ. اور جو لحیم شہین اور وزن دار بدن رکھتے وہ انشاءاللہ اسمارٹ ہونا شروع ہو جائیں گے اگر اس کتاب پر عمل کریں گے تو انشاءاللہ.
آئیے مل کر دعا مانگتے ہیں. یا الہی پیٹ کا کفلے مدینہ کر عطا, یا الہی پیٹ کا کفلے مدینہ کر عطا, یا الہی پیٹ کا کفلے مدینہ کر عطا, از بے وفا رضا کر بھوک کا گوہر عطا, از بے وفا رضا کر بھوک کا گوہر عطا, اور لوٹ لے رحمت لگا کفلے مدینہ پیٹ کا, لوٹ لے رحمت لگا کفلے نہ پیٹ کا, لوٹ لے رحمت لگا کفلے مدینہ پیٹ کا, پائے گا جنت لگا کفلے مدینہ پیٹ کا, پائے گا جنت لگا کفلے مدینہ پیٹ کا.
واللہ تعالی اعلم ورسول اعلم عز وجل, وصلى الله تعالى عليه وآله وسلم, صلوا على الحبيب صلى الله تعالى على محمد.
مدین, اگر کوئی شخص کسی کا بچہ گود لے تو वसीयत में उसके हकीकी बाप का नाम लिखते हैं या अपना?
हाँ, ये बड़ी आजमाइश है। लिखना तो हकीकी बाप का ही नाम होगा, लेकिन अहादीस मुबारका में दूसरे को बाप बना लेना, इसकी सख्त वईदें आई हैं। तो बच्चा समझदार हो गया, उसको बाप असली बाप का बता देने में क्या हर्ज है? नफ्तियाती तौर पर तो हर्ज हो सकता है, लेकिन उसको बता देना चाहिए ताकि वो गलत आदमी को अपना बाप ना कहे। सख्त मजम्मतें हदीसों में, जो अपने किसी और को अपना बाप कहे, बाप जाहिर करे, तो वो जन्नत की खुशबू नहीं सूंघेगा, नहीं सूंघ सकेगा। तो इसका मतलब ये नहीं कि जन्नत में जाकर उसकी नाक बंद हो जाएगी, ना 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 ना, जन्नत में तकलीफ है। ये इसको अपने मुहावरा कह सकते हैं कि जन्नत में तो क्या जाएगा, जन्नत की खुशबू भी नहीं सूंघ सकेगा। मैं बोलता पानी, यानी पानी तो क्या पिया, पानी देखने को भी नहीं मिला, खाना तो खाना दूर की बात, चखना भी नसीब नहीं हुआ, मुहावरे होते ना, तो जन्नत की खुशबू तक सूंघने को नहीं मिलेगी। यानी जन्नत से वो महरूम कर दिया जाएगा, तो जन्नत से महरूम कर दिया जाएगा तो दोज़ख में जाए, जब तक अल्लाह चाहे, और अल्लाह ताला चाहे तो यूं ही माफ कर दे, बेपरवाह है, बेनियाज है। जन्नत की खुशबू 500 साल की मुसाफत से सूंघी जा सकती है, इतनी उसकी खुशबू जो है पावरफुल होगी। ये भी एक मतलब मुबालगे का एक इंतिया है, 500 साल, 500 साल का फासला बहुत बहुत तवील है, गालिबन दो आसमानों के दरमियान 500 बरस की राह है। तो ये 500 बरस की जो मिसालें आती है ना अहादीस में, तो इससे मुराद ये है कि 500 साल तक एक घोड़ा दौड़ता रहे, दौड़ता रहे, दौड़ता रहे, दौड़ता रहे, तो 500 साल में जितना फासला तय कर रहे, ये 500 बरस की राह के लिए पहला हजल किया, एक साल की राह। तो इसका मतलब ये कि एक साल तक घोड़ा दौड़ता रहे और जितना फासला तय करेगा वो एक साल की राह हुई। 500, इतनी दूर से जन्नत की खुशबू आएगी तो वो जन्नत में तो क्या जाएगा, इतनी दूर से आने वाली जन्नत की खुशबू से भी महरूम कर दिया जाएगा जो किसी और को अपना बाप जाहिर करे। तो आजकल करते हैं ना, या माज़ अल्लाह आपस में तलाक हो गई मियां बीवी की, तो माँ भी सख्तियां करती कि बाप से मत मिल, माँ की यहां इताअत नहीं की जाएगी, बाप से मिलना होगा। उसने अपनी बीवी को तलाक दी है ना, बेटा तो माँ को तलाक नहीं दे रहा ना, दे सकता है, माँ तो उसकी माँ रहेगी और बाप बाप रहेगा, तो इसलिए बाप के साथ उसने सलूक करना पड़ेगा। जब कभी ऐसे केस आते हैं मैं तो मशवरा देता हूं कि ठीक है, अगर घर में फसाद होता है, माँ हंगामे करती है, तो चुपके से अपने बाप से मिलो और उसकी खिदमत करो, मोहताज है तो वाजिब है कि उसको रकम पहुंचाओ, उसकी खिदमत करो। वो अब किसी सूरत से भी तुम्हारा बाप थोड़ी मिटेगा, बाप तो है तुम्हारा। इसमें बहुत गलतियां की जाती हैं कि माँ के कहने की वजह से बाप को मार कुटाई भी करते होंगे, सताते भी होंगे, तो बाप जहन्नम के दरवाजे पर बिल्कुल यानी कि लाइन में लगे हुए ऐसे लोग जो बाप को इस तरह सताते हैं। अल्लाह ताला माँ बाप का हक समझने की तौफीक अता करे। इसी तरह अगर बाप ने माँ को निकाल दिया, बाप पावरफुल है, उमूमन आजकल तो माँ पावरफुल होती है, SHO होती है घर का, थानेदार निकाल देती है बच्चों के बाप को, ऐसा होता है। इसलिए मैं कर जो ऐसी करती है वो जालिमा है, अगर वो घर उसका है, उस बाप का, तो उसको निकाल नहीं सकती। और वैसे भी हाँ, अगर तलाक हो गई और घर औरत खुद अपना लाई है तो ठीक है, अब तो जुदाई हो गई तो उसको बाप को जाना होगा, जबकि इसका ये घर नहीं है। तो ऐसी सूरत में औलाद बहरहाल उसने सुलूक करे, या बाप ने माज़ अल्लाह माँ को निकाल दिया, तब भी औलाद को चाहिए कि वो माँ के साथ उसने सुलूक जारी रखे और बाप का भी हक अदा करे। वल्लाहु तआला आलम व रसूलुहु आलम, अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि वसल्लम, सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।